أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيدنا محمد وآله الطاهرين. تو ہمارا ٹاپک جو ہے انشاءاللہ آج کے لیے، جیسا کہ وہ آلٹرنیٹ جو ہمارے ڈسکشنز ہیں، ایک توحید پر ہے اور ایک معصومین علیہ السلام کی دعاؤں میں موجود معارف پر. تو آج ہم دعاؤں کے حوالے سے بات کریں گے. اور یعنی اگرچہ کہ ہم بہت ساری دعاؤں پر بات کر چکے ہیں خدا کے فضل و کرم سے، اور ان میں موجود نکات کو اپنے ظرف کے مطابق اخذ اور حل کرنے کی بھی کوشش کی ہے، لیکن دعاؤں کا ذخیرہ بہت بڑا ہے، بہت بزرگ ہے. یعنی ایسا نہیں ہے کہ دعائیں جو ہیں وہ ہم بہت جلدی سے ان کو ایگزاسٹ کر لیں یا ختم کر لیں، اور ہم اس کو پورا کر بھی نہیں سکتے. اسی لیے میں نے پوری کوشش یہی کی ہے کہ اس میں سے جو مین کنسیپٹس ہیں اور جو بنیادی اور اہم باتیں ہیں اور فنڈامنٹل امپورٹنس، وہ آپ کے سامنے رکھ دیں، اور تاکہ اس کے ذریعے سے آپ کو کم از کم انہیں آئمہ علیہ السلام کی فکر کا اندازہ ضرور ہو جائے، جو کہ بڑا ضروری کام ہے. یعنی دین کے اندر اگر ہم یہ بات کہیں کہ دین کی جو بنیادی ریکوائرمنٹ ہے وہ یہی ہے کہ ہم اپنی سوچ اور فکر کو قرآن اور معصوم کے مطابق ڈھالیں، تو یہ ون آف دا موسٹ امپورٹنٹ ریکوائرمنٹس ہے دین دار ہونے کی یا دین کو قبول کرنے کی. تو دعائیں ہمیں اس آبجیکٹیو کو اچیو کرنے میں بہت زیادہ ہیلپ کرتی ہیں، کیونکہ دعاؤں سے ہمیں، یعنی کہ جیسے عام طور سے احادیث ہیں، تو احادیث میں بہت سارے مطلب عنوانات یوں بنتے ہیں کہ کوئی شخص آیا، اس نے امام سے سوال کیا اور امام نے اس کا جواب دیا. لیکن دعاؤں کے اندر جو بات ہے وہ یہ کہ امام علیہ السلام خود ایک بات فرما رہے ہیں، خود ایک چیز پر گفتگو کر رہے ہیں خدا کی بارگاہ میں اور خدا کے سامنے. تو یعنی اس کو ہم یوں کہہ سکتے ہیں کہ جب ہم دعاؤں کی بات کرتے ہیں یا دعاؤں کو کا مطالعہ کرتے ہیں، تو دعا کے جو ٹاپکس ہیں یا دعا کے جو مضامین ہیں وہ معصومین علیہ السلام نے خود انیشیٹ کیے ہوئے ہوتے ہیں. ٹھیک ہے، یہ ایک بڑا ڈفرینس ہے دعا میں اور جنرل احادیث میں. اور اس سے جو فرق پڑتا ہے وہ یہ پڑتا ہے کہ ہمیں، یعنی یہ بات سمجھ میں اچھے طریقے سے آنے لگتی ہے کہ خود امام کی نظر میں کن موضوعات کی اہمیت ہے، اور وہ اس ٹاپک کو یا اس چیز کو وہ کس طریقے سے ڈیل کرتے ہیں، کیسے اس پر گفتگو کرتے ہیں یا کیسے سوچتے ہیں. میرا اندازہ ہے کہ انشاءاللہ جتنا جیسے ٹائم کا ہے اور جو مہینے اب آ گئے ہیں، تقریباً اب جمادی الثانی شروع ہو رہا ہے، تو ہم دعا کا ٹاپک انشاءاللہ زیادہ سے زیادہ پھر رمضان تک ایکسٹینڈ کریں گے، اور اس کے بعد پھر ہم اور انہیں زیارات کا ارادہ ہے میرا، زیارات پہ گفتگو کرنے کا اس جگہ پہ انشاءاللہ تعالی، تو وہ دیکھیں گے. تو ہم نے پچھلے اس میں جیسے مناجات الشاکرین پہ بات کی تھی، شکر گزاری کی صفت پہ بات کی تھی. آج میں ایک دعا پہ گفتگو کرنا چاہ رہا ہوں، اور اس کے ذیل میں ایک پورا ٹاپک بلڈ ہوتا ہے جس پر ہم نے علیحدہ سے گفتگو نہیں کی ہے، اور وہ کیا ہے؟ یہ دعا نمبر 42 ہے صحیفہ سجادیہ کی، اور یہ دعا وہ ہے کہ جسے امام علی ابن الحسین علیہ السلام پڑھتے تھے قرآن ختم کرتے ہوئے، قرآن ختم کرنے کے بعد. تو اس دعا کو کیا نام دیا گیا ہے؟ دعا ختم القرآن، قرآن ختم کرنے کی دعا. اچھا، ہمارے بھی بچے جب قرآن کریم کو اختتام کرتے ہیں، اس کو فنش کرتے ہیں، تو ایک چھوٹی سی دعا جو دی جاتی ہے، جو زیادہ تر میں سمجھتا ہوں کہ اہل سنت کے سورسز سے آئی ہے، یا ہمارے اس میں بھی ہے، چھوٹی دعا بھی ہے، لیکن یہ دعا کافی تفصیلی ہے. ठीक है, और इस दुआ के अंडर में हम ये टॉपिक के खुद कुरान करीम की हकीकत, कुरान की फजीलत, कुरान की अहमियत दीन में और दीनी जिंदगी गुजारने के हवाले से इसको भी इन पैरेलल लेके चल सकते हैं और समझ सकते हैं। सही, तो यानी अगर जैसे मैं आप में से किसी से सवाल करूं कि आप अभी तक खुद कुरान को क्या समझते हैं, या आपके नज़दीक कुरान की या आपकी रिलीजियस लाइफ में क्या अहमियत है, क्या कहेंगे इस पर? बताएं।
अगर पढ़ते होते तो बहुत अहमियत होती। क्या भाई?
नहीं, नहीं, कुरान को किस उससे देखते हैं, किस क्या इम्पोर्टेंस देते हैं, क्या नजर रखते हैं कुरान पर?
एक ऐसी रियलिटी जो हम लोग रीच नहीं कर
सकते। नहीं, वो तो एक अलग बात होगी, लेकिन उसको जाहिर है कि अगर वो आपके लिए एक टोटली अननोन चीज है तो फिर तो फायदा ही कुछ नहीं है। अगर एक कंप्लीट मिस्ट्री बॉक्स है तो फिर तो फायदा नहीं होता।
मिस्ट्री बॉक्स नहीं समझोगे आप तो काफी जैसे समझ में आता है।
कुरान हिदायत है और जो आपने बताया था नूर भी है, तो वो तो बेसिक्स है। कुरान आपको जो है एक गाइडेंस के तौर पे
एक तो गाइडेंस की बात है और एक बात है फंडामेंटल, मोस्ट फंडामेंटल गाइड की। यानी कि अगर आप कुरान को, अब ये एक सवाल है, चले मैं एक सवाल की शक्ल में इस बात को रखता हूं कि अगर हम कुरान को अपने दीनी जो भी लर्निंग है या दीनी फहम और कॉम्प्रिहेंशन है उसमें से हटा दें तो क्या फर्क पड़ेगा फिर हमारे उस पर, हमारे हमारी दीनदारी पर या हमारे दीन पर? कोई फर्क पड़ेगा नहीं पड़ेगा?
पड़ेगा। पूरा दीनी कुरान इज द हार्ट ऑफ एवरीथिंग इन आवर रिलीजन। और कुरान हमारे जो दीन में बताया गया है कि दीन ये वो है कि अपनी मनगढ़ंत कहानी नहीं है। दीन जो हमें कुरान से मिला है और हमारे अहले बैत से मिला है, और ये और इसीलिए हमें गाइडेंस चाहिए, राइट? कुरान जो है वो एक गाइड की तरह है। और अगर वही, और हम इसीलिए जैसे रूल्स दुनिया में है, जैसे एग्जांपल लिया जाता है रेड लाइट ब्लू ग्रीन लाइट है तो वहां पे गाड़ी स्टॉप करना है, तो वो अगर दीनी दुनिया में हम सोचें तो वो हमारे उससे हट गया। वी आर लॉस्ट, वी डोंट नो व्हाट टू डू, वी विल बी जस्ट कंप्लीटली लॉस्ट आउट ऑफ द इक्वेशन।
जी ठीक है, एग्री करते हैं इससे।
मेरा दिमाग फ्रोजन है, मैं ज्यादा सोच नहीं पा रहा हूं।
क्यों?
मुझे लगता है प्रैक्टिकल लाइफ से अगर कुरान को हटा दें तो कोई फर्क नहीं पड़ेगा हम लोग इस रिलीजन को।
कौन से रिलीजन को? जो जो हम लोग आम तौर से फॉलो कर रहे हैं उस पे फर्क नहीं पड़ेगा, या दीन पर? यानी पहले ये कि
नहीं, दीन पर तो फर्क पड़ेगा, दीन तो की बेस ही वही है ना, फाउंडेशन ही है।
और आपके दीन, आपके दीन पर फर्क पड़ेगा या नहीं? नहीं, आपके अपने दीन पर जो जो दीन आप लेकर चल रहे हैं।
भाई कुरान ना होता तो आप अभी मतलब जैसे जी रहे वैसे जीते?
कुरान ना होता? भाई देखिए, जो एक चीज कही गई है कि इश्तबा, आई मे बी यूजिंग अ रॉन्ग वर्ड, वो मगर जैसे अहले सुन्नत या में कहा जाता है कि अगर कोई चीज आपको कुरान से नहीं मिली या फिटिंग नहीं दे रहा है तो आप ना दिमाग लगा लो वहां पे एंड देन फॉलो योर ओन थिंग। तो अगर वो चीज सबके लिए हटा दी जाए तो एवरीवन वुड हैव स्टार्टेड डूइंग दैट, राइट? और हम लोग तो जो जिस मतलब हम लोग को फ्रेमवर्क जो मिल गया है वहां इमाम ने दे दिया, तो वो बेसिकली
यानी कि ये बात मैं इसलिए कर रहा हूँ कि ये बहरहाल इस वक्त एक अच्छा खासा मतलब एक क्वेश्चन भी है, एक डायलेमा भी है कि आपका जो दीनी लैंडस्केप है ना काफी हद तक वो विदाउट कुरान चल रहा है। यानी अगर आप वो जो बात है कि अमली तौर पर या प्रैक्टिकली जो हम लेके चल रहे हैं चीज़ों को, कि जैसे आप देखते हैं बहुत सारे, ये नहीं कि आपका जो जैसे बहुत सारे लोग हैं कि जो दीन है वो मेनली उनकी नज़र में क्या है, फिकी मसाइल है, अहकामात हैं हलाल हराम के, तो कुरान की कितनी आयतें हैं, अगर इवन उसके लिए भी कुरान को वो ज़्यादातर तो वो चीज़ें अहादीस से आ रही होती हैं, ठीक है, अगर इवन उसके लिए भी आप कुरान की तरफ रेफर करते हैं तो वो कुरान का कितना पार्ट कवर करती हैं वो आयतें, खाले सॉन्ग ही ज़्यादा से ज़्यादा सॉन्ग ही 150 होंगे, 100-150 आयतें, ठीक है। तो मतलब क्या पूरे का पूरा कुरान अगर आपका जो दीन है वो खाली आपके उसी चीज़ों में है, फ़िक़्ही अहकामात और उन सब पर ही, बस हलाल हराम और उन तमाम चीज़ों पर ही बेस कर रहा है, तो इसका मतलब है कि आप कुरान के एक छोटे से पोर्शन से ताल्लुक़ रखते हैं, ठीक है। बाकी और ये बात हकीकतन ऐसी ही है कि अगर आप ज़्यादातर लोगों से पूछें और उनसे सवाल करें तो वो नहीं जानते, यानी जैसे आपको भी अंदाज़ा होगा, जैसे हमारा वो बैनात वाला वो जो प्रोग्राम, उसमें कि है ना कि लोगों को ज़्यादातर सरप्राइजेज ही हो रहे होते हैं जब हम मुख्तलिफ बातें कर रहे होते हैं तो उनको हैरानी ही हो रही होती है कि अच्छा कुरान में ये नुक्ता भी मौजूद है, कुरान में ये बात भी मौजूद है। या जैसे मैंने कई दफ़ा इस टॉपिक पे बात की, पिछली दफ़ा भी थोड़ा सा मैंने उस तौहीद वाले दर्स में भी इशारा किया था कि नेचुरल वर्ल्ड के बारे में आयात आफाकी के हवाले से, मतलब कुरान ने बाज़ जगहों पर कितनी डीपर लेवल की बातें की हैं कि जो साइंटिफिकली यानी बाकायदा रिसर्च को डिमांड करती हैं, कि अगर आप उन आयतों को समझना चाहते हैं तो आप यूं ही नहीं समझ सकते। कि जो दो आयतें मैंने मिसाल के तौर पर पेश की थी सूरह अंबिया की, कि हमने आसमान को एक महफूज छत बनाया, अब ये पूरा रिसर्च टॉपिक है कि ये जो आसमान हमारे ऊपर है ये महफूज छत कैसे, और ये अब हमको आके पिछले 50-60 या 100 सालों में हमको ये बात समझ में आ रही है हकीकतन कि आसमान महफूज छत कैसे, ठीक है। ऐसे ही क्लाउड फॉर्मेशन की दूसरी आयत मैंने बताई थी, या एक और सूरह वाकया की आयत है, फला उक्सिमो बेमवाक़ इन नुजूम, के पस नहीं मैं कसम खाता हूँ तारों के मवाक़े यानी उनके रस्तों की, या कह लें उसके ऑर्बिट की, व इन्नहु लक़सम लौ तअलमून अज़ीम, और अगर तुम इसका इल्म रखते हो तो यकीनन ये एक अजीम कसम है। अब आप मुझे बताएं कि ये बात आपको कितने, ये कुरान के नाजिल होते हुए लोगों को तो ये बात समझ में नहीं आएगी कि तारों जो आसमान में हरकत करते हैं या उनके जो मवाक़े हैं उनमें ये अजीम, उसमें इतनी ऐसी कौन सी खास बात आ गई कि जिसकी कसम खाई जाए और उस कसम को अजीम करार दिया जाए, ठीक है। और उस कसम के अजीम होने की बुनियाद इंसान के इल्म को बनाया जाए, बहुत अहम पूरा लिंक नहीं बन रहा, वो इन्नहू लकसमुन, और बेशक ये कसम है, लकसमुन यकीनन ये एक ऐसी कसम है, लव तालमूना अगर तुम इसका इल्म रखते हो, अजीमुन तो अजीम कसम, कि अब हमें ये बात समझ में आती है कि वो जो मतलब ऑर्बिट्स हैं और तारों स्टार्स का जो मामला है, और वो कोई मामूली बातें नहीं है, ठीक है। तो यानी इस तरीके से के जो यानी हमारा जो एक पूरा रिलेशनशिप बन रहा है ना कुरान से, वो बहुत ही सुपरफिशियल है या बहुत ज़्यादा लिमिटेड है, ठीक है। तो ये वाली बात यानी अब मुझे नहीं पता है कि यह आपने बात सरकेस्टिकली कही है या किस बुनियाद पे कही है, लेकिन ये बात तकरीबन दुरुस्त है कि कुरान हमारी जिंदगियों में हकीकतन मौजूद नहीं है, और कुरान करीम के हवाले से हमारी जो नॉलेज है वो भी बहुत लिमिटेड है, और बल्कि इस हवाले से जो एफर्ट है वो भी बहुत नाकिस है, कि हम उस हवाले से कोई ख़ास एफर्ट्स भी नहीं करते, उसकी तरफ भी मुतवज्जे नहीं होते कि ये एक ऐसी डिफिशेंसी है हमारी ज़िंदगी में जिसको हमें ओवरकम करना चाहिए, ठीक है। तो ये एक वो चीज़ थी, और इसी बिना पर मैंने सोचा कि थोड़ा सा इस दुआ के हवाले से भी बात करें, और उसमें जो यानी थोड़ी मारिफत कुरान के हवाले से भी जो गुफ्तगू है वो भी साथ साथ इन पैरेलल हो जाए, कि जो इमाम अलैहिस्सलाम ने भी जो जुमले इरशाद फरमाए हैं और उसके साथ साथ कुछ आयतें कुरानी के हवाले से भी। तो कुरान की आयात में अगर आप देखें तो कुरान अपने आप को क्या किस तरीके से पहचानवा रहा है, बहुत सारी आयतें हैं जो जैने सूरतें हैं जहाँ की बिगिनिंग कुरान से होती है, कि मतलब ये कुरान ऐसा है, किताब ऐसी है, फला ऐसा है। और उसमें जो आपने याद दिलाया कि जहाँ से हमने बात शुरू की थी तो कुरान करीम की ही तीन क्वालिटीज़ के बारे में बात की थी, नूर, हक और हिदायत। वो जी ठीक, तो मैं इसमें दो तीन तीन जगहों से आयतें थोड़ा सा, और फिर आगे भी हम बात करेंगे तो थोड़ा सप्लीमेंट और कर देंगे, कि सूरह नमल की आयत है, इन द बिगिनिंग है सूरह नमल में, बिस्मिल्लाहिर्रहमानिर्रहीम, तौसीन, तिल्का आयातुल कुरान व किताबिम मुबीन, कि वो कुरान की आयतें हैं और किताबे मुबीन। मुबीन का मतलब क्या है कि वो किताब जो रोशन है, जो बय्यन है, ठीक है। और किताबे मुबीन यानी रोशन होने का माना क्या हुआ, उसका माना क्या हुआ कि हाँ, यानी देखें रोशन, एक मिसाल के तौर पर इस बात को थोड़ा सा गौर कीजिएगा कि एक चीज है जो यानी फॉर एग्जाम्पल मिसाल के तौर पर एक डायमंड है, कि डायमंड अगर आप लाइट में रखते हैं तो बड़े कलर्स देता है, उसमें से लाइट एमिट होती है, लेकिन वो डायमंड जो है ना, खुद आपने उसको एक लोहे के और उसके बॉक्स के अंदर बंद करके डाल के और तिजोरी के अंदर रखा हुआ है, क्या मैं कह सकता हूं उसके बारे में कि ये हीरा रोशन है? ये नहीं कह सकता। लेकिन मेरे लिए तो रोशन नहीं है ना, वो तो कितने पर्दों में बंद है। तो जब कुरान के बारे में कहा जा रहा है कि ये किताबे मुबीन है, तो इसका क्या मतलब है कि ये बजाते खुद तो रोशन है लेकिन बहुत सारे पर्दों के अंदर बंद है, कि मैं तो देख ही नहीं सकता उसको, ये मतलब है इसके किताबे मुबीन होने का। या किताबे मुबीन होने का मतलब ये है कि ये एक ऐसी लिखी हुई हालत में है कि जो मेरे लिए रोशन और जाहिर और वाज़ेह है। इन दो चीजों का फर्क समझ रहे हैं ना,
मतलब सब्जेक्ट जरूरी है, अगर सब्जेक्ट नहीं
मेरा उससे कनेक्शन जरूरी है मेरे लिए रोशन होना, ठीक है। यानी जैसे आप बाज़ोकात एक जुमला हम कहते हैं ना कि कुछ टीचर्स ऐसे होते हैं कि जो अपनी जात में बेइंतहा काबिल होते हैं, लेकिन वो उस सब्जेक्ट को समझाने के सलाहियत नहीं रखते, समझा नहीं पाते, तो क्या वो टीचर आपके लिए रोशन है या नहीं है?
नहीं,
नहीं। सलाम,
जो ये
आ जाए इधर आ जाए। नहीं,
सूरह यासीन में भी यही है, सूरह यासीन वल कुरान अल हकीम, उसके बाद जो आयतें हैं वो बताती हैं कि तुमको तौब की तरह कर देंगे अगर तुम मानते हो। तो ये चीज आप जो कह रहे हैं वो
हाँ, यानी किताबे मुबीन होने का मतलब मेरे लिए रोशन होना चाहिए, मेरे लिए आसान होना चाहिए। हाँ 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 तो इसका मतलब है आप खुद किसी तौक में फंसे हुए हैं, लेकिन किताब इंसानों के हवाले से रोशन है, ठीक है। यानी कि ये वो किताब नहीं है कि जिसके बारे में कोई ये कहे कि भाई ये समझ में नहीं आती या इसको समझना बहुत ज्यादा मुश्किल है, क्लियर नहीं है, ये वाली बात कोई नहीं कह सकता। ये फर्क समझ में आ रहा है ना, कि कुछ चीजें बजाते खुद होती हैं बहुत खूब, बहुत उम्दा, लेकिन दूसरों के लिए फायदेमंद नहीं होती। यानी जैसे आम तौर से जो इल्म फलसफा है, इल्म कलाम है, अपनी हैसियत में बहुत कुछ रोशन कर देता है लेकिन आम फहम नहीं है। एक आम आदमी अगर उसकी रोशनी या उसकी हिकमत से फायदा उठाना चाहता है बहुत मुश्किल है, ठीक है। लेकिन कुरान करीम के अंदर क्या बात है कि हकायक को, ये खुद भी हकायक को रोशन करती है और अपने समझने, जो उसको पढ़ना चाहे, समझना चाहे, जो उससे कनेक्ट होना चाहे, उस काम में भी ये बिल्कुल आसान है, आपके लिए भी रोशन है, ठीक है, तब आपको फायदा है, दुरुस्त है ना। यानी उसके खुद बय्यन होने से आपको फायदा नहीं है, बजाते खुद बय्यन, मेरे लिए बय्यन होना चाहिए, मेरे लिए मुबीन होना चाहिए, ठीक है। तो ये आयात कुरान है जो किताब मुबीन है, और हुदम व बुशरा लिल मोमिनीन के हिदायत है और बशारत है मोमिनीन के लिए। और इसके बाद आयत नंबर 6 सूरह नमल की आती है, वह इन्नका लतुलक्कल कुरआना मिन लदुन हकीमिन अलीम, कि ऐ पैगंबर बेशक तुम पर इल्का हुआ या तुमने वसूल किया, इल्का हुआ तुम पर कुरान किसकी बारगाह से, मिन लदुन हकीमिन अलीम, जो हकीम है और अलीम है। तो खुदा ने, यानी कि जब कुरान पैगंबर अकरम को अता किया, तो कौन सी वो सिफात है बुनियादी तौर से जहां से कुरान जारी हो रहा है, हकीम और अलीम, यानी ये किताब जो है ये कामिलन इल्म है और हिकमत है, ठीक। अरे यही वो बातें आप देखें, यानी कि मैं आपको यहाँ बहुत एक सादा सी बात करूं कि जैसे, क्योंकि ये भी एक प्रॉब्लम है जो हमारे साथ भी आती है, हमारे बच्चों के साथ भी आती है। वो प्रॉब्लम क्या है कि आपके दीन की बुनियादों को हमेशा, यानी या तो क्वेश्चन किया जाता है या उस पर डाउट्स रेज किए जाते हैं, जैसे कुरान है दुरुस्त नहीं है, फला है फला है, खुद से लिख दिया, या नऊज़ु बिल्लाह को एक जो एतराज क्रिश्चियंस और ज्यूज़ कुरान पे करते हैं वो बहुत ज़्यादा क्या है, हमारी उसकी कॉपी है, उसकी नकल कर दी, जो कि बहुत आसानी से, ये तो बहुत ईजिली रिफ्यूट हो सकता है ये वाली बात, ठीक है। यानी ये सिर्फ ऐसा नहीं है कि वो नाम जो बाइबल में लिए गए या तौरा में लिए गए, अगर वो नाम कुरान में मौजूद हैं तो ये उसकी कॉपी है, तो बिल्कुल भी नहीं है। लेकिन आप मुझे एक बात बताएं कि दुनिया में आपने कोई भी ऐसी स्टोरी बुक या ऐसी किताब पढ़ी है कि जिसमें एक जुमला भी मेयार से गिरा हुआ और पस्त और रकीक ना हो? कोई एक किताब आप मुझे बताइए, कोई एक बुक बताएं मुझे कि जो दुनिया में इंसानों ने लिखी हो, जिसमें कहानियां हो और ये सब चीजें हो और मुख्तलिफ ने लोगों को, क्योंकि जाहिर है कि अगर ये नऊज़ु बिल्लाह खुदा की तरफ से नहीं है तो फिर किसी ने लिखी है लोगों को अट्रैक्ट करने के लिए, फिर तो यही बात हो सकती है ना, और क्या। यानी जो हमारा यकीन और ईमान है कि ये कलाम खुदा है और ऐन हक है, जिसका एक एक लफ्ज मुताबिक हक है, और हम जब इसमें गौर करते हैं, इसकी गहराई में जाते हैं, तो हम इसको ऐसे ही पाते हैं। लेकिन अगर उस पर यह इल्जाम लगे कि अगर ये कलाम खुदा नहीं है, मिन जानिब अल्लाह नहीं है, तो फिर क्या है, किसी इंसान ने लिखी है, ठीक है। और जब इंसान जब कोई भी इस किस्म की किताबें लिखते और कंपाइल करते हैं तो उसमें फैंटेसी भी होती है, फैसिनेशंस भी होते हैं, और सबसे ज़्यादा जो एक बहुत अहम, मतलब लोगों की नज़र में जो बहुत अहम इंग्रेडिएंट है कि थोड़ी बहुत मतलब लचरपन फहाशी, ये वो हर बुक के अंदर शामिल होती है, या गिरे हुए मेयार से गिरे हुए जुमले होते हैं, ठीक है। क्यों, उसकी वजह क्या होती है कि अगर कोई इंसान एक फिल्म या मूवी या मीडिया या बुक जब कंपाइल करता है और वो लोगों को ज़्यादा से ज़्यादा अट्रैक्ट करना चाहता है, तो वो ये इस बात को देखता है कि जो सोसाइटी का क्रॉस सेक्शन है वो कितने किस्म के लोगों पर मुश्तमिल है, ठीक है। यानी ज़रूरी नहीं होता बाज़ औक़ात कि अगर कोई मूवी बना रहा है तो उसको इस बात का शौक है कि वो उसमें घटिया मटेरियल डाले, लेकिन वो लाजमी तौर पर क्यों ऐड करता है, ताकि वो जो एक क्रॉस सेक्शन ऑफ सोसाइटी है कि जो घटिया चीज़ों को पसंद करते हैं वो भी इसको आगे देखें। और इसी तरीके से उसी फिल्म में उसी मूवी के अंदर वो कुछ ना कुछ खुदाई बातें भी क्यों डाल देता है, इसलिए ताकि वो लोग जो उन बातों से दिलचस्पी रखते हैं ना, वो भी इसको वो कहें कि यार चलो छोड़ो वो है तो ये भी तो है। तो जब इंसान किसी भी एक मीडियम को कंपाइल करते हैं तो उसमें ये सारे के सारे पूरा एक उसकी खिचड़ी बनती है, एक मिक्स होता है। लेकिन आप कुरान करीम को अव्वल ताखिर, अव्वल ताखिर एक लफ्ज ऐसा उसमें दिखाएं कि जिसमें पस्ती हो, गिरावट हो, या एक लफ्ज उसमें एक जुमला ऐसा दिखाएंगे जिससे आपको ये लगता हो कि ये किसी लोगों को अट्रैक्ट करने के लिए। बल्कि जो एक बात मैं कई दफा अर्ज कर चुका हूं कि कुरान तो वो किताब है कि जिसने अपने लोगों की मजम्मत की है, अपने मानने वालों की मजम्मत की है। जिन्हें मुनाफिकीन का जो टॉपिक कुरान ने उठाया और उसको इतना ज्यादा हाईलाइट किया है, तो मुनाफिकीन तो मुसलमान है, जाहिरन तो वो मुस्लिम फोल्ड में। तो ये तमाम की तमाम चीजें जो है ना, ये खुद इसकी हक्कानियत का एक बहुत बड़ा सबूत बनती हैं। और जो कुछ भी है, यानी कि इसकी बुनियाद क्या है, मिन लदुन हकीमिन अलीम, इसको नाजिल करने वाली हस्ती अपने आप को कैसे पहचानवा रही है, मैं कौन हूं, हकीम और अलीम। ठीक है, ये बहुत बड़ी बात है, ये बहुत बड़ा दावा है कि यानी जिसने भी इसको नाजिल किया, जिसने भी इसे अता किया, जिसने भी इसे पैगंबर को दिया, वो कौन है, हकीम व अलीम है। यानी ये सरासर इल्म व हिकमत है ये किताब।
ठीक,
हाँ होगा। और उसमें देखिए एक बात जो मैं इसको थोड़ा सा इनडायरेक्ट आपको जवाब दे दूं इसी बात का, कि अगर आप सूरह जुमा की आयत पढ़ेंगे जिसमें रसूल के फंक्शंस को बताया गया है कि रसूल को खुदा की तरफ से क्या जिम्मेदारी दी गई है, तो वो जिम्मेदारी क्या है, हुवल्लज़ी अरसला रसूलहु बिलहुदा व दीनिल हक, सॉरी, कि वल्लज़ी बअथ फिल उम्मीयीन रसूलन मिनहुम यतलू अलैहिम आयातिही, नंबर 1, आयात खुदा की तिलावत करना, यानी ये कुरान नाजिल किया, ये पढ़ के सुनाओ लोगों को, वो युज़क्कीहिम, लोगों के नफूस का तज़किया करना, यानी जो आयत खुदा की तिलावत को सुनकर उसे कबूल करे, फिर उसके बाद अगला काम आपको क्या करना है, नफूस का तज़किया करना, यानी रसूल की जिम्मेदारी मुअल्लिम अखलाक। ठीक है, और उसके बाद आखिर में युज़क्कीहिम व युअल्लिमुहुमुल किताब वल हिकमा, उनको इल्म अता करो किताब और हिकमत का। तो अगर कोई खुद अलीम व हकीम नहीं होगा, वो किसी दूसरे को कहां से इल्म और हिकमत सिखाएगा। ठीक, सही, आप देख रहे हैं इसमें कि इस और इसकी और इल्म यानी किताब के जरिए से इल्म व हिकमत के दिए जाने की बुनियाद तज़किया नफ्स है। कि अगर युज़क्कीहिम वाली स्टेज अकम्प्लिश नहीं होगी तो किताब का इल्म और हिकमत हासिल नहीं हो सकती, रसूल नहीं दे पाएंगे। ठीक है, अगर नफूस तज़किया शुदा नहीं होंगे, नापाक नफूस में, रसूल इल्म किताब और हिकमत नहीं डाल सकते। ये बात क्लियर हो रही कि यानी ये किताब जो है इसकी बुनियाद सरासर इल्म और हिकमत पर है, इसका नाजिल करने वाली हस्ती अलीम व हकीम है। ठीक है, ये एक पॉइंट आपने नोट कर लिया कुरान के बारे में, सही। अच्छा, उसके बाद सूरह ज़ुखरुफ की आयत है, ये भी बिगिनिंग ही है, बिस्मिल्लाहिर्रहमानिर्रहीम, हामीम, वल किताबिल मुबीन, इन्ना जअलनाहु कुरआनन अरबियन लअल्लकुम तअक्लून, के कसम है किताब मुबीन की, यानी वो किताब जो रोशन करती है, रोशन करने वाली है, खुद रोशन है। इन्ना जअलनाहु कुरआनन अरबियन, इस कुरान की जाहिरी शक्ल क्या है कि ये जबान अरबी के लिबास में आया है तुम्हारे पास। क्यों आया है, लअल्लकुम, इस उम्मीद पर हमने इसको عربی زبان میں تمہارے لیے بھیجا، قرار دیا، لعلکم تعقلون، کہ تاکہ تم عقل والے بن جاؤ. علیم و حکیم نے کس لیے بھیجا ہمارے پاس؟ کہ ہم اس سے ثواب حاصل کریں. کس لیے بھیجا؟ کہ ہم عقل والے بن جائیں. یہ قرآن میرے اور آپ کے ہاتھ میں اس لیے، ٹھیک ہے. اور یہ جو عقل مند یا عاقل ہونا ہے، یہ قرآن عربی کے ذریعے سے ہونا ہے. لیکن اس قرآن کا ایک پہلو اور بھی ہے، یہ صرف قرآن قرآن عربی نہیں ہے. اگلی آیت کیا کہہ رہی ہے؟ وَإِنَّهُ فِي أُمِّ الْكِتَابِ، اور بے شک یہ جو قرآن عربی تمہارے ہاتھوں میں ہے، اس کے پیچھے ایک ام کتاب بھی ہے، یعنی مدر آف دا بکس. اس کی ایک حقیقت ہے ام کتاب. وہ ام کتاب کہاں پر ہے؟ لدینا، ان اور پریزنس، ہماری بارگاہ میں. ہماری بارگاہ کا مطلب ہے خدا کی نظروں کے سامنے، اس کے اور خدا کے درمیان حجاب نہیں ہے، ٹھیک ہے. یعنی کہ جب آپ قرآن لفظی شکل میں لاتے ہیں، لینگویج میں لاتے ہیں، تو یہ قرآن کیا ہے؟ یہ ڈائلیوٹڈ فارم ہے. کہ لیکن اس قرآن کی ایک حقیقت بھی ہے، وہ کہاں ہے؟ جو ہمارے پاس ہے، ہمارے سامنے، ہماری پریزنس میں. لدینا، ہماری بارگاہ میں، جو ام کتاب میں، یعنی اس کتاب کی ایک ماں ہے، سمجھ لیں ام کتاب ہے. ماں یعنی اصل ہے، جس نے اس کو برتھ دی ہے، جہاں سے یہ نکلی ہے، جو تمہارے ہاتھ میں. یہ ڈائلیوٹڈ عربی کتاب، ٹھیک ہے. اور اگر تم اس قرآن عربی سے صحیح معنوں میں استفادہ کرو گے تو تمہیں کیا فائدہ ہوگا؟ عاقل ہو جاؤ گے. اور عاقل کے لیے میں امید کرتا ہوں کہ آپ کے ذہن میں وہ سب محفوظ ہوگی، وہ تعریف عاقل والی، عقل و حکمت والی، جو ہم نے آپ کو بتائی تھی، ٹھیک ہے. عقل مند کا مطلب خالی یہ نہیں کہ وائز ہو جائے، وہ پورا پروسیس ہے عاقل اور حکیم ہونے والا، ٹھیک. تو تعقلون، لیکن اگر تم اس جگہ تک پہنچ جاؤ گے، اس عقل والے مرحلے تک آ جاؤ گے، تو تمہارے لیے پھر ایک نیا دروازہ کھلے گا. وہ دروازہ کون سا ہے؟ کہ دین یو کین اسینڈ انٹو دا ہیونز، پھر تم ملکوت میں داخل ہو سکتے ہو. اور کہاں تک پہنچ سکتے ہو؟ ام کتاب تک پہنچ سکتے ہو. میں سمجھ میں آ رہی؟ یعنی اس کتاب عربی کو اگر تم سمیٹنے میں کامیاب ہو گئے، اس کو اپنے اندر جذب کر لیا، تو یہ اینڈ آف دا روڈ نہیں ہے قرآن کے حوالے سے، بلکہ پھر یہ قرآن عربی تم کو عاقل اور حکیم بنانے کے بعد کہاں لے جائے گی؟ آسمانوں میں لے جائے گی، بلندیوں میں لے جائے گی، تمہیں ملکوت و جبروت کی سیر کرائے گی. اور پھر تم کہاں تک پہنچو گے؟ اس ام کتاب تک پہنچو گے، ٹھیک ہے. جو ام کتاب کہاں پر ہے؟ ہماری بارگاہ میں، ہماری پریزنس میں. اور ہم کون ہیں؟ لعلی حکیم. علی یعنی اعلی اور حکیم، ٹھیک. تو اس سے آپ کو اندازہ ہو رہا ہے نا حکمت کی اور علم اور ان سب کی بلندیوں کا، ٹھیک. اور اس کا ثبوت وہی سورہ واقعہ کی آیت میں ہے، انہو فی کتاب مکنون. یعنی یہ جو قرآن ہے، یہ کہاں پر ہے؟ ایک چھپی ہوئی کتاب میں، یعنی یہ ام کتاب چھپی ہوئی کتاب ہے. یہ وہ نہیں ہے کہ جس سے تم کنیکٹ ہو سکتے ہو، یہ وہ نہیں ہے جس کو تمہارے لیے ہم نے آسان کر کے زبان عربی میں، وہ کتاب وہ نہیں ہے. ام کتاب، یہ کتاب مکنون جو لدینا ہے، وہ مکنون ہے، چھپی ہوئی ہے ایک خزانے کے طریقے سے. فی کتاب مکنون لا یمسہ الا المطہرون، اس تک نہیں پہنچ پاتے، اس کو ٹچ کرنے کی صلاحیت نہیں رکھتے، مگر جو مطہرون ہیں، یعنی جن کو پاک کر دیا گیا ہے. تو یہ بات سمجھ میں آ رہی ہے نا، کہ آپ اگر قرآن عربی کو قبول کر لیں، قرآن عربی پر عمل کر لیں، قرآن عربی کے حامل ہو جائیں، عاقل ہو جائیں، اس کی برکت سے حکمت حاصل کر لیں، تو دین یو اسینڈ اپ، پھر آپ اوپر کی طرف سفر کرتے ہیں. اور کس طرف سفر کرتے ہیں؟ ام کتاب کی طرف. جو خدا کی بارگاہ میں جو چھپی ہوئی چھپے ہوئے خزانے کی مانند ہے, اور اس کو ٹچ نہیں کرتے مگر وہ لوگ جو جنہیں پاک کر دیا گیا ہے. یہ قرآن ہے, صحیح. یعنی یہ تین آیتیں جو ہیں یہ قرآن ہے, قرآن کی حقیقت ہے. تو اب یہ فیصلہ ہم کر لیں کہ بھئی اب اس حقیقت کو اپنی زندگی میں رکھنا ہے نہیں رکھنا ہے, کہ اب اس کو سمجھنے کے بعد اب یہ فیصلہ ہم کر لیں کہ اس سے میرا مطلب ہونا چاہیے نہیں ہونا چاہیے.
جو سورہ بقرہ میں ایک آیت ہے
269, یوتل حکمت من یشاء ومن یوتل حکمت فقد اوتی خیرا کثیرا.
اس میں بھی وہی بات ہے کہ اولو جو الباب ہیں انہی کو اللہ نے جو ہے,
اولو الالباب یا شاید اس سے بھی اوپر, لیکن صاحبان حکمت
یذکر,
ہاں یعنی اس بات کو نہیں یاد رکھتے مگر اولو الالباب. تو اس سے یہ بات سمجھ میں آتی ہے کہ اولو الالباب جو ہوتے ہیں وہ اس عقل و حکمت والی راہ کو طے کرتے ہیں. یعنی حکیم ہونا اس ہدایت الہی کے نتیجے میں یہ اولو الالباب کو ہی نصیب ہوتا ہے. ہاں یتلو علیہم آیات, ہی آیات کی تلاوت, آیات کو سننا, آیات کو سمجھنا, مطالعہ کرنا, اس کے بعد آیات کی روشنی میں نفوس کا تزکیہ ہونا رسول کی ہدایت کے مطابق, اور پھر علم کتاب کا ملنا اور حکمت تک پہنچنا. ہاں یعنی عطا تو وہی کرتا ہے, یو اتل, یہ تو ابھی ہم نے اسی موضوع پر تو ساری گفتگو, یو اتل جس کو حکمت دے دی گئی, نہ کہ جو حکمت کو حاصل کرنے میں کامیاب ہو گیا. حکمت تک انسان خود سے نہیں پہنچ سکتا, جس کو عطا کر دی گئی حکمت.
تو طاہر حیدر بھائی لوگ ہیں ان کے لیے گارنٹی ان کو ملے گی؟
مطہر کا مطلب طاہر نہیں ہے. یعنی اس میں بھی دیکھیں دو فرق ہیں, ایک وہ انسان ہے کہ جس نے اپنے آپ کو پاک کیا یا کرنے کی کوشش کی, اس کی بات نہیں ہو رہی ہے. مطہر جسے خدا نے پاک کیا, یعنی وہ جو نہیں ہے آیت اطہیر, انما یرید اللہ لیذہب عنکم الرجس اہل البیت ویطہرکم تطہیرا, وہ آیت کیا بتا رہی ہے کہ اہل بیت نے خود اپنے کو پاک نہیں کیا ہے, اللہ نے, تو وہ مطہر ہے. ٹھیک, تو ظاہر ہے کہ اب یہ جو فضیلت ہے مطہر ہونے والی, اب یہ تو نہیں ہے کہ ہم کہہ سکتے ہیں کہ فقط اہل بیت تک محدود ہے, لیکن وہ انتہائی قلیل تعداد میں وہ لوگ ہیں کہ جو اہل بیت کی راہ پر اس طریقے سے موجود ہیں, یعنی آپ کہہ لیں ان کے شاگرد, ان کے فالوورز جو اتنے مخلص ہیں کہ خدا نے ان کو بھی مثل اہل بیت علیہ السلام خدا نے پاک کیا ہے, ان کو وہ مطہر ہیں. تو وہ لوگ مطہرون اس بات کی اہلیت رکھتے ہیں کہ اس قرآن کو مس کر سکیں, یعنی وہاں تک پہنچ سکیں جو ایک خزانے کی صورت میں خدا کی بارگاہ میں خدا کے سامنے موجود ہے. لا يمسه الا المطهرون, جن کو پاک کر دیا گیا. ٹھیک, تو یعنی کہ یہ تین آیتیں آپ کو بتانے کا مقصد یہ تھا کہ تاکہ آپ قرآن کی ایک اس معرفت کو حاصل کریں کہ قرآن ہماری زندگیوں میں کیا اہمیت رکھتا ہے یا کیا حیثیت رکھ سکتا ہے. ٹھیک ہے, اب اس کے بعد فیصلہ ہمارا ہے کہ بھائی ٹھیک ہے, اب آپ کو لینا ہے نہیں لینا ہے, صحیح ہے. اب جس کے جو ظرف, جس کی جتنی استطاعت, جس کی جو چوائس. ٹھیک ہے, اب میں تھوڑا سا امام علیہ السلام کی دعا کی تلاوت کرنا شروع کرتا ہوں. یہ دعا کون سی ہے؟ ریپیٹنگ دعا نمبر 42 صحیفہ سجادیہ, دعا ختم القرآن. اللہم انک اعنتنی علی ختم کتابک, اے اللہ تو نے میری اعانت کی, مدد کی, میری ہیلپ کی, کس بات میں ہیلپ کی؟ علی ختم کتاب کا, کہ میں تیری کتاب کو ختم کر پایا, یعنی اس کی ظاہراً آخر تک سورۃ الناس تک تلاوت کرنے کی مجھے توفیق ہوئی, تو نے میری مدد کی اس ختم کتاب پر. الذي انزلته نورا. یہ کتاب کیا ہے جس کو تو نے نازل کیا ہے ایک نور. وہی والی بات آ گئی. قرآن کی جو تعریف ہم نے جیسے آپ کے سامنے رکھی تھی, نور ہدایت اور الذی انزلتہ نورا کہ جس کو تو نے نازل کیا ہے نور. تھوڑا سا ریکال کریں گے, یعنی نور یعنی کیا مطلب, جو خود بھی روشن ہو
اور روشن کرنے کی وجہ سے خود کی نورانیت کم نہ ہو.
ہاں وہ بھی ہے, اور دوسرے کو بھی روشن کرے, خود بھی روشن ہو اور دوسرے کو بھی روشن کرے. ٹھیک ہے, نور کی بنیادی تعریف یہ ہے. تو اور یہاں پر جب آپ روشن کی بات کرتے ہیں تو روشن سے مطلب آپ کا مراد یہ لائٹ ہی نہیں ہوتی, فزیکل یا اپیرنٹ لائٹ نہیں ہوتی. مطلب روشن کی بھی ایک تعریف اچھے سے سمجھ لیجئے گا کہ روشن کا مطلب یہ ہے کہ حقیقت سے قریب کر دینا. ٹھیک ہے, یعنی آپ کسی بھی چیز کو اگر روشن کرتے ہیں یا کسی بھی چیز کے بارے میں آپ یہ کہتے ہیں کہ وہ روشن ہو گئی یا انلائٹنڈ ہو گئی یا نورانی ہو گئی, تو اس کا مطلب کیا ہوتا ہے کہ وہ جہالت سے دور ہو کر حقیقت سے نزدیک ہو گئی.
نور
ہاں بالکل, علم نور ہے, العلم نور. تو جس کو تو نے نازل کیا ہے نور, اور یہ قرآن نور کن بنیادوں پر ہے کہ یہ آپ کو حقیقت سے قریب کرتا ہے, یہ بذات خود حق ہے اور یہ مجسم ہدایت ہے. ٹھیک, یہ نور ہے جس کو تو نے نور نازل, ایک نور بنا کر نازل کیا. وَجَعَلْتَهُ مُحَيْمِنًا عَلَى كُلِّ كِتَابٍ أَنزَلْتَهُ. محیمن کا مطلب یہ ہے کہ جس کو تو نے پناہ دینے والا, بچانے والا, حفاظت کرنے والا بنایا. کس کا حفاظت, یعنی کس کو اپنی پناہ میں لینے والا بنایا. عَلَى كُلِّ كِتَابٍ أَنزَلْتَهُ, جتنی بھی تو نے کتابیں نازل کیں ان سب کی قرآن محیمن ہے. محیمن یعنی اس کو اپنے گھیرے میں لینے والی, ان کی حفاظت کرنے والی. کہ اگر مثال کے طور پر توریت اور انجیل اور یہ کتابیں اگر زندہ ہیں یا ان کے جو بھی مضامین ہیں اگر آپ اس کو دیکھیں گے اور پرکھیں گے تو وہ اس کا سٹینڈرڈ کیا ہے, خود قرآن ہے. یعنی قرآن اس کی محافظ ہے. ٹھیک ہے, یعنی اس کو, اس بات کو آپ سمجھ رہے ہیں کہ جیسے آج کی دنیا میں اگر آپ تورا اور بائبل کو دیکھتے ہیں تو اس میں بہت ساری خرافات اور یہ سب. تو اگر آپ اس بات کو جاننا چاہتے ہیں کہ خدا نے کیا نازل کیا تھا, اور اگر آپ کو یہ بات پتا چل رہی ہے کہ انجیل اور تورا بھی خدا کی نازل کی ہوئی کتاب ہے, اور آپ کہتے ہیں بھائی یہ کس قسم کی باتیں اس میں موجود ہیں, تو آپ کس کی طرف آئیں گے, جو اس کا محیمن ہے, یعنی قرآن کی طرف آئیں گے. اور وہاں قرآن کو ریفر کرنے کے بعد آپ اس بات کو سمجھیں گے کہ انجیل اور تورا میں کیا چیز ابھی ہمارے سامنے صحیح ہے اور کیا غلط ہے. مین ریفرنس نہیں, یعنی جیسے ایک چیز ہوتی ہے نا کہ جو دوسرے کو اپنے گھیرے میں لے لے, اپنے ہاں پروٹیکٹیو اس میں وہ لے لے, کہ یعنی اگر آپ اس بات کو دیکھنا چاہیں آج کہ کیا انجیل اور تورا خدا کی نازل کی ہوئی کتاب ہے, تو آپ اس کو بذات خود دیکھ کر اس جگہ تک نہیں پہنچ سکیں گے. ٹھیک ہے, کہ اس کو, اس کا یعنی انجیل اور توریت جو ہیں وہ بذات خود کس پر تکیہ کیے ہوئے ہیں, سبسیٹ بھی ہیں, اور یعنی اس کی بیس, یعنی قرآن ان کی بیس ہے, قرآن ان کا محافظ ہے, قرآن ان کو اپنے گھیرے میں لینے والا ہے, قرآن ہی اس بات کو بتاتا ہے کہ اس میں کیا چیز حق ہے اور کیا محرف ہو گئی.
کیا سورہ زخرف والی جو آیت آپ نے بتایا کہ یہ بھی ہو سکتا ہے کہ اس لیے محیمن ہے کیونکہ وہ عربک میں ہے اور باقی دونوں بکس عربک میں نہیں
ہیں. نہیں, لینگویج کا تو تعلق نہیں ہے.
اس میں یہ لکھا تھا نا کہ اٹ از ان دی لینگویج آف, ہاں, اور وہ آپ کو علم اور حق
نہیں, وہ تو جعلناہ عربیا لعلکم تعقلون, یعنی اس کا مطلب یہ ہوا کہ آپ اگر, یہ انسان ہے अगर वो आकिल बनना चाहता है, आकिल बनने के लिए पहले इल्म चाहिए, इल्म के लिए मारिफत चाहिए, ठीक है, वो पूरी स्टेज आपको याद है ना, मारिफत, इल्म, फिर इल्म पर अमल, फिर अकल, ये स्टेजेस है ना सारी। तो आपको अगर मारिफत और इल्म हासिल करना है किसी भी जगह से, तो आपके पास चीजों को एक कंपाइल्ड फॉर्म में होने की जरूरत है ना। यानी अगर मिसाल के तौर पर आपसे ये कहा जाए जनाब ये कंसेप्ट्स हैं खाली, तो आप नहीं उसको इतने अच्छे तरीके से रेफर कर सकते ना। तो उसको एक किताब की शक्ल में होना चाहिए जो कि एक प्रॉपरली कंपाइल्ड फॉर्म में मौजूद हो, ठीक है। अब अगर वो किताब की शक्ल में मौजूद है तो वहां फौरन सवाल आएगा इन विच लैंग्वेज, क्योंकि इंसानों ने जो भी किताब लिखेंगे तो वो किसी ना किसी जबान में, तो उस जबान के हवाले से खुदा ने जिस लैंग्वेज को मुंतखब किया वो जबान अरबी है, और जबान अरबी को मुंतखब करने का बुनियादी मकसद ये है कि इसमें मतालिब को इस तरीके से बयान किया जा सकता है कि लोगों को आलिम और आकिल बनने में ज्यादा आसानी हो, ठीक है। यानी खुदा ने जब उस अरबी जबान को चूज किया कि यानी वो तो एक नूर, नूर है, हकीकत है, अब वो नूर और हकीकत जब नीचे उतर रही है, अब उसको एक लिबास पहनना है, ठीक है, उसको किताब की शक्ल में आना है, किताब की शक्ल में आने के लिए उसको एक लिबास उड़ना है किसी लैंग्वेज का। अब ये सवाल ये है कि खुदा उसको किस जबान के लिबास पहनाए। अब आप अगर उसके लिए लिबास चूज कर रहे हैं तो आप अपने पर्पस को भी सामने रखेंगे, आपका पर्पस क्या है कि ये इल्म व हिकमत है सरासर, और लोगों के हाथ में जब जाए तो लोग इसको लेकर आसानी से आकिल बन सकें और आलिम हो सकें, ये पर्पस है आपका, ठीक है। तो अब जो लैंग्वेज चूज की गई वो इस पर्पस को मद्देनजर रखते हुए चूज की गई। नहीं,
क्योंकि बाकी
लैंग्वेज का यहाँ जाहिरन वो नहीं आ रहा, यानी कि यहाँ पर जो कुरान करीम में जो बात आ रही है कि हो सकता है आपकी बात इनडायरेक्टली कहीं से कनेक्ट हो रही हो, लेकिन मोहेमिन का जो मतलब है वो ये है कि कुरान करीम की हिफाजत की जिम्मेदारी खुदा ने ली, वहां पर जिक्र अरबी नहीं है। इन्ना नहनो नज़लना ज़िक्र व इन्ना लहू लहाफिज़ून, कि ये जिक्र है जिसको हमने नाजिल किया और हम इसकी हिफाजत करने वाले हैं, इस वजह से मुहैमिन है। यानी मुहैमिन क्यों है, इसलिए कि इसकी हिफाजत की जिम्मेदारी खुदा ने खुद ली है, इस वजह से मुहैमिन है। देखें रसूल की जो जबान है ना वो ठीक है ज़ाहिरन अरबी है, लेकिन खुद कुरान जो रसूल पर आया है वो अरबी में नहीं आया,
नहीं
आया। यानी सूरत शुआरा की आयत है आई थिंक 196 वगैरह है, जिब्राइल अमीन के बारे में कि नज़ला बिहर रूहुल अमीन अला कल्बिका, खत्म बात। यानी वो जो नूर है, और इसीलिए यहाँ पर इल्का की बात की गई है, इल्का का मतलब पढ़ाया जाना नहीं है, यानी रसूल खुदा ने उस नूर की हकीकत को कहाँ जज्ब किया है, वसूल किया है अपने कल्ब पर। कल्ब कोई अरबी और फारसी और अंग्रेजी थोड़ी बोलता है।
तो फिर जो अरबी रसूलल्लाह की ज़बान से निकली है, तो वो अल्फाज हकीकत को मद्देनजर रखते हुए
उसकी अहमियत है, यानी उसकी हाँ बिल्कुल ठीक है, यानी उसकी हाँ बिल्कुल, तो उसकी अपनी अहमियत है। देखें बार बार जब आ रहा है कि हमने इसको अरबी में नाजिल किया, यानी अरबी को एज अ लैंग्वेज चूज किया उस नूर को लोगों तक पहुंचाने के लिए, तो फिर उसकी अहमियत तो आ गई ना। یعنی کہ پھر وہ چیز وہ تو نہیں ہے کہ آپ کہیں گے جس سے فرق ہی نہیں پڑتا کہ میں قرآن عربی میں دیکھوں یا اس کا کوئی کسی زبان میں ترجمہ دیکھ لوں، ڈیفینیٹلی فرق پڑے گا، کیونکہ جب خدا نے ایک زبان کو منتخب کیا ہے ایک بات کو دینے کے لیے، اور پھر اس زبان سے لوگ اس کو کسی اور زبان میں منتقل کر رہے ہیں، یعنی یہ نہیں کہ خود خدا کہے کہ نہیں میں نے اس کو عربی میں بھی نازل کیا اور میں نے ہی اس کو فارسی میں بھی ٹرانسلیٹ کروا دیا، تو ایک بات ہوتی، لیکن اس عربی سے کسی اور زبان میں منتقل کرنے کا کام کون کر رہا ہے؟ لوگ کر رہے ہیں نا، اور جب لوگ بیچ میں آ جاتے ہیں تو آپ کو پتہ ہی کہ پھر گڑبڑ تو لازمی ہوتی ہے، یعنی کیونکہ لوگ کامل تو نہیں ہے نا، پرفیکٹ تو نہیں ہے، تو اسی وجہ سے آپ ٹرانسلیشن جو ہے وہ آپ کو مفہوم ٹرانسفر کر سکتا ہے اگر وہ اچھے طریقے سے کیا گیا ہو، لیکن ٹرانسلیشن میں تو تقریباً وہ بھی نہیں، اس میں بھی بڑی خامیاں رہتی ہیں، لیکن اگر دقت کے ساتھ ٹرانسلیشن بھی کیا گیا ہو تو وہ آپ کو ایک مفہوم سمجھا دے گا، معنی کی حد تک آپ کو آشنا کر دے گا، لیکن جو لطائف ہیں، جو گہرائیاں ہیں، جو دقتیں ہیں، وہ تھوڑی آپ کو پتہ چلیں گی اس میں سے. یعنی اب جیسے دیکھیں آپ اسی جملے کو دیکھ لیں نا، انک لتلق القرآن، اب القا کا جو معنی ہے عربی زبان میں، وہ القا کا معنی کہاں سے ٹرانسلیٹ کرے گا کوئی؟ اس کو کیا کہے گا؟ یو ریسیو، ریسیو کا کوئی تعلق ہی نہیں ہے القا سے. القا القا یعنی جیسے ایک چیز انڈیل دی جائے، ڈائریکٹ اتار دی جائے، ریسیو کیسے اس کو، اس کنسپٹ کو کیسے ٹرانسلیٹ کر رہا
ہے؟
ٹھیک ہے، وہ ایک بالکل الگ بات ہے نا. القا کا مطلب وہ ڈائریکٹ ریسپشن یا فزیکل ریسپشن نہیں ہے. یعنی جیسے آپ اس کو کہیں کہ ایک طالب علم ہے جو بہت لائق ہے، اس کی فریکوینسی ٹیچر کی فریکوینسی سے 100% میچ کرتی ہے، اور ٹیچر نے ایک بات کہی اور وہ بات شاگرد کے دل میں اتر گئی، یہ القا ہے. صحیح، کہاں سے ٹرانسلیٹ ہوگا اس میں؟ یہ جو ریسیو اور ریسپشن ہے کیسے اس چیز کو بتا رہا ہے؟ تو یہ مسائل ہیں کہ یعنی کہ وہ جو اس کی اپنی گہرائی اور جو عظمت ہے نا اس کلام کی، کہ جو آپ کو انہی ورڈز اور ان سب کو سمجھنے سے بات آپ جہاں تک پہنچتے ہیں، وہ ایک، اور اسی وجہ سے آپ لوگوں کو تو یہ بات پتہ ہی ہے نا کہ جتنے بھی حکماء یا عرفاء ہیں، ایون دو کہ وہ عربی زبان نہیں تھے، لیکن سب نے اپنی کتابیں عربی میں لکھی ہیں. اب ملا صدرہ شیراز کے تھے نا، ایران کے تھے، ٹھیک ہے، اب اتنی مشکل جو انہوں نے حکمت و عرفان کی کتابیں لکھی ہیں، اسفار اربا کی 8 جلدیں جو ہیں، یہ اور جتنی بھی ان کی کتابیں، بھائی عربی میں لکھنا آسان کام ہے ایک غیر عرب کے لیے؟ مطلب بہت ڈیفیکلٹ بکس ہیں وہ، جس میں انہوں نے انتہائی ڈیپ کنسیپٹ پہ بات کی ہے. المیزان بھی عربی میں 20 جلدیں، المیزان کی 20 جلدیں علامہ طباطبائی نے کلن عربی میں لکھی ہیں. وہ ڈائریکٹ جو آپ اسی سے، یعنی وہ کنسیپٹ آپ قرآن اور حدیث سے اٹھا کر اور اسی زبان میں ایکسپلین کریں گے نا، تو وہ ڈائریکٹ لنک بنتا ہے. ورنہ اگر میں مثال کے طور پر قرآن اور حدیث سے کنسیپٹ لوں، ٹھیک ہے مجھے کچھ سمجھ میں آ رہا ہے، اور اس کو میں اردو میں بیان کرنے کی کوشش کروں تو کیا ہوگا؟ پہلے میں ہر کنسیپٹ کو ٹرانسفارم کروں گا اردو میں، اور اس ٹرانسفارمیشن میں پتہ نہیں کتنی گڑبڑ ہو جائے گی. یعنی وہ کنسیپٹ ٹرانسفارم ہوتے ہوئے میرے اپنے دماغ کے اندر ہی مسئلہ پیدا کر دے گا جب میں اس کو اردو میں لا رہا ہوں. لیکن اگر جو میں نے سمجھا ہے اور اگر میرے اندر یہ استطاعت موجود ہے کہ میں اس کو عربی میں ہی لکھ پاؤں، تو میں ایون اپنے کنسیپٹس کو بہت زیادہ بہتر طریقے سے ایکسپریس کر پاؤں گا، بنسبت اس کے کہ میں اس کو اردو میں لکھوں یا انگریزی میں لکھوں. صحیح، تو یہ اس کا مطلب لینگویج کا، اور اس لیے قرآن عربی کی اپنی اہمیت ہے، اور یہ کم از کم مطلب 5-6 مرتبہ آیا ہے یہ قرآن میں. کہ یہ قرآن بزبان عربی ہے اور اس لیے ہم نے اس کو عربی میں نازل کیا کہ تم عاقل ہو جاؤ، لعلکم تعقلون. تو مہیمن ہے ہر کتاب کے لیے جسے تو نے نازل کیا. وَفَضَّلْتَهُ عَلَىٰ كُلِّ حَدِيثٍ قَصَفْتَهُ، اور ہر وہ حدیث جس کا تو نے قصہ بیان کیا، یعنی جس کو تو نے بیان کیا لوگوں کے لیے، قصصہ یعنی بیان کرنا سنانا، ہر حدیث پر کون فضیلت رکھتا ہے؟ قرآن فضیلت رکھتا ہے. یعنی خدا کی بیان کی ہوئی ہر حدیث پر قرآن فضیلت رکھتا ہے، اس سے افضل ہے. وَفُرْقَانًا فَرَقْتَ بِهِ بَيْنَ حَلَالِكَ وَحَرَامِكَ، اور قرآن اور کیا ہے؟ فرقان ہے. فرقان کا معنی فرق کرنے والا، ڈیفرنشیٹر، فرق، جدا کرنا، الگ کرنا، سیپریٹ، میکنگ ڈسٹنگوش، ٹھیک، فرق کرنے والا فرقان ہے، جو کیا کرتا ہے؟ فرق تبہی، جس کے ذریعے سے فرق ہوتا ہے. بین حلالک و حرامک، تیرے حلال اور تیرے حرام کے مابین. اب یہ حلال اور حرام خدا کیا ہے؟ حلالک و حرامک ہے، نہ کہ حلال شریعت اور حرام شریعت. تیرا حلال اور تیرا حرام، یعنی کیا مطلب ہوا تیرا حلال اور تیرا حرام سے؟ مجتہد کی توضیح المسائل، رسالہ شریعہ عملیہ وہی ہے فقط. کیا ہے حلال کا و حرام کا؟ حلال خدا کیا ہے؟ ہر وہ چیز جس کو خدا نے پسند کیا، جو رضا الہی کے مطابق ہے. حرام کا، حرام خدا کیا ہے؟ جس کو خدا نے، یعنی اگر اس کا بھی آپ بالکل ایگزیکٹ ترجمہ دیکھنا چاہیں نا، تو حرام کا مطلب ڈس لائکنگ نہیں ہے. حرام کا مطلب یہ ہے کہ اس کے گرد خدا نے وہ حدود کھینچی ہیں کہ وہ حدود محترم ہیں، ان حدود کو بریک نہیں کرنا ہے، ٹھیک ہے. حرام کا مطلب ہم عام طور سے نا حرام کو بھی عربی میں جو معنی لیتے ہیں نا، ورنہ پہ مسجد الحرام کوئی بہت بری جگہ ہوتی، صحیح. یعنی یہ حرام محترم ہے. تو حرام کا مطلب کیا ہے کہ کچھ چیزوں کے گرد اللہ تعالیٰ نے ایک باؤنڈری کھینچی ہے اور کہا کہ اس باؤنڈری کا احترام کرو، اس باؤنڈری کو محترم جانو، یعنی اس کو کراس کر کے اس کے اندر نہیں گھسنا ہے. تو حرام کا معنی کیا ہوتا ہے کہ اگر کوئی انسان اس خدا کی مقرر کی ہوئی حد کو توڑ کر اور اس ڈومین میں انٹر ہو جائے کہ جس کے گرد خدا نے باؤنڈری کھینچی تھی کہ یہاں پر داخل نہیں ہونا، یہ حرام کا مرتکب ہے، ٹھیک ہے. تو کچھ چیزیں ایسی ہیں جن کو خدا نے پسند کیا، وہ حلال خدا ہے. کچھ معاملات ایسے ہیں کہ جن کے گرد خدا نے حدود کھینچ دیں، باؤنڈریز قائم کر دیں کہ ان کے اندر داخل نہیں ہونا ہے، وہ حرام خدا ہے. تو حرام اور حلال کا فرق کون واضح کرتا ہے؟ اس کے لیے فرقان کون ہے؟ تیری نازل کی ہوئی کتاب، جو کہ نور ہے. یہ قرآن کا یہ مین کام ہے. تو اس کو آپ خالی اس پہ نہ لے جا کے روک دیں کہ وہ جو حلال و حرام کا حساب کتاب جو ہم عام طور سے احکام شریعت، یعنی وہ اس کا ایک سب سیٹ ہے. لیکن جب آپ، اور یہ بات میں نے آپ سے کئی دفعہ کہی کہ اصل حلال اور حرام کن چیزوں پر ہے، ان ظاہری جسے ہم فقہی کہتے ہیں، اس سے کہیں زیادہ اہم حلال و حرام کون سے ہیں؟ اخلاقی حلال و حرام، ٹھیک، اس سے کہیں زیادہ اہم ہے، جن کا تعلق آپ کے تزکیے سے ہے. یعنی آپ مثال کے طور پر کہ نماز کے اندر تمام فقہی آداب کا لحاظ رکھیں، بہترین طریقے سے وضو، سب ظاہری آداب جتنے لکھے ہوئے کتاب میں، مستحب واجب سب کریں، ہر مکروہ سے پرہیز کریں، اور نماز ادا کرتے ہوئے نفس میں ریاکاری ہو، فائدہ ہوگا کسی چیز کا؟ اور سورہ معون کی آیت کے مطابق فویل للمصلین، اس کیٹیگری میں چلے جائیں گے. کیوں؟ الذین هم یراؤون، وہ لوگ جو ریاکاری کرتے ہیں. تو بات واضح ہوگی کہ جو حلال و حرام خدا ہے اس میں کہیں زیادہ اہمیت جو ہے، کہیں زیادہ اہمیت وہ کس حلال و حرام خدا کو، جن کا تعلق انسان کے تزکیے صفات اور اخلاق سے. تو خالی حلال خدا اور حرام خدا کو اس پہ نہ لے جا کے انسان بس بند کر دے. وَقُرْآنًا أَعْرَبْتَ بِهِ عَنْ شَرَائِعِ أَحْكَامِكَ، بس یہ آخری جملہ آج کی حد تک. وَقُرْآنًا، اور یہ جو تیری کتاب ہے یہ کیا ہے؟ یہ قرآن ہے. اچھا، اب اس میں کیا فرق ہے؟ کتاب میں کیا فرق ہے؟ کتاب، قرآن، اور پھر یعنی شروع آپ نے فرمایا کہ وہ جسے تو نے نازل کیا نور. قرآن کس کو کہتے ہیں؟ جس کو پڑھا جائے، قرأت کی جائے، پڑھے جانے والی. اور کتاب کیا ہے؟ جس کو لکھا جائے، جو کمپائل کی ہوئی ہو، ریٹن اینڈ کمپائلڈ فارم. ٹھیک، تو یہ قرآن ہے. اعربت بہ عن شرائع احکامک، جس کے ذریعے سے تو نے احکام کی شرائع، شریعت کا مطلب آپ کو پتا ہے، شرع، جس کی جمع شرائع ہے. کیونکہ ہم زیادہ تر ورڈز کے میننگ وہ جانتے ہیں جو اصطلاحی معنی ہیں، روٹ میننگز بہت کم ورڈز کی ہم کو پتہ ہیں. جی حسین بھائی کو پتہ ہو گئی ہے شریعت کا، شرع کا روٹ میننگ کیا ہے؟ شرع، شرع جس سے شریعت نکلی ہے، شرع، شین رے عین، اس کا روٹ میننگ کیا ہے؟ اس کو ذہن میں رکھیے گا، یہ بہت یعنی بڑا امپورٹنٹ ہے یہ میننگ جو ہے نا. کہ جیسے عرب میں کیا ہوتا تھا کہ آپ کو پتا ہے کہ وہاں ان کے لیے بنیادی مسائل جو تھے بڑے بڑے ان کی سوسائٹی میں، ایک تھا کہ جیسے ڈیزرٹ ہے، اب ڈیزرٹ میں سے گزرنا ابھی ایک بڑا مسئلہ ہے نا. تو جو لفظ تقویٰ ہے اس کی لنگوسٹک جو روٹ ہے نا، وہ اس ڈیزرٹ میں سفر کرنے سے تعلق رکھتی ہے. کہ جب وہ ریگستان میں سے گزرتے تھے تو اس وقت کوئی آپ کے طریقے سے اتنی شو مارکیٹس اور یہ سب تو نہیں ہوتی تھی، تو بہت سارے لوگ یا معمولی پیروں میں ہوتا تھا یا ننگے پیر ہوتے تھے. ٹھیک ہے، اور جب وہ اس ریت میں سے گزرتے تھے تو ریت میں اسی مٹی کی شکل، مطلب رنگ کے، خاکی رنگ کے چھوٹے چھوٹے کانٹے ہوتے تھے جو پیروں میں چپ جاتے تھے، یہ اس قسم کی اور چیز ہوتی تھی. تو وہ جب گزرتے تھے تو ایک دوسرے کو کہتے ہوئے جاتے تھے اتق اتق، یعنی بچ کے چلو، دھیان سے چلو، دیکھ کر چلو کہ کہیں وہ تمہارے. تو وہ تقوی کا جو روٹ ہے نا وہ یہاں سے نکلا ہے، لنگوسٹک، یعنی قرآن نے اس کو ایک اور معنی دیا ہے لیکن اس کا لنگول روٹ یہ کہ رستہ چلتے ہوئے یہ جو چھوٹے 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 کانٹے ہیں نا آپ کے رستے میں، بڑے بڑے نہیں، یہ چھوٹے چھوٹی چیزیں جو آپ کو نقصان پہنچاتی ہیں ان سے بچ کے چلو، اتق. اسی طریقے سے شریعت والا جو شرع کا، ان کے پاس اب دوسرا بہت بڑا مسئلہ کیا تھا؟ پانی لانا ڈیزرٹ میں. ٹھیک ہے، اب اگر آپ کے سامنے دریا یا نہر بھی ہے تو دریا اور نہر میں ایسا تو نہیں ہے نا کہ جہاں سے دل چاہے اتر گئے. رستہ چلنے میں بھی آپ کو پتا ہے نا کہ رستہ چلنے میں، اگر ڈیزرٹ میں رستہ چلنا ہے، پہاڑوں میں رستہ چلنا ہے، تو یہ تو نہیں کہ جہاں دل چاہے گزر گئے گز گئے. تو اس کے لیے بھی یہ خاص رستہ بنتا تھا جو گزرتا تھا، جسے ہم اردو میں پگڈنڈی کہتے ہیں یا اور جو ایک چیز بنتی تھی. ٹھیک ہے، وہیں سے وہ ورڈ طرق ہے، طریق، وہ رستہ. تو اسی انداز سے پانی لانے کے لیے بھی کچھ مخصوص رستے بن جاتے تھے کہ جہاں سے آسانی کے ساتھ لوگ پانی کے سورس تک پہنچ جائیں. تو وہ رستہ جو آپ کو باسہولت اس سورس یا ریزروائر تک پہنچا دے وہ شرع کہلاتا ہے. ٹھیک ہے, شرع کا معنی کیا ہے؟ یعنی وہ رستہ جس کے ذریعے سے آپ آسانی اور سہولت کے ساتھ اپنی اس جگہ تک پہنچ جائیں جہاں سے آپ اپنے پانی کو اپنے مطلوب کو اٹھا سکیں, یہ شرع ہے. تو یعنی شریعت کا مطلب کیا ہوا جب آپ کہتے ہیں احکامات اور شریعت اور یہ تمام کی تمام چیزیں, یعنی یہ وہ رستہ ہیں جو آپ کو آسانی اور سہولت کے ساتھ قرب خدا تک, اطاعت خدا تک, بندگی خدا تک سہولت اور آسانی کے ساتھ پہنچا دیں گے. اٹ از دیٹ پاتھ جو شرع اور شریعت ہے. ٹھیک, تو قرآن کیا ہے کہ جس کے ذریعے سے تو نے کس کو بہت اچھے طریقے سے بیان کیا؟ اپنے احکام کی شرع کو. تو اب اس کا میننگ کیا ہوا؟ یعنی تیرے احکام تک پہنچنے کا آسان اور باسہولت رستہ. یہ کہاں سے ملتا ہے آپ کو؟ قرآن کے ذریعے سے ملتا ہے. ٹھیک ہے, انشاءاللہ یہ دعا تفصیلی ہے, اس کو اور ابھی آگے لے کے چلیں گے انشاءاللہ. تو امید ہے کہ یہ ٹاپک آپ لوگوں کو صحیح کلیئر ہو رہا ہے نا, الحمدللہ. تو اس حوالے سے قرآن اور قرآن کی معرفت اور قرآن کی فضیلت کے حوالے سے بھی کچھ باتیں سامنے آ گئیں, اور یہ دعا اور اس کے اندر اور بھی بہت خوبصورت اور بہترین چیزیں آگے آئیں گی انشاءاللہ. ٹھیک ہے, اللہم صل علی محمد و آل محمد.